This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
आइतबार ठिक 5:30 भएको छ स्टुडियोमा यो समय हो युवा संसार कार्यक्रमको तपाईको साथमा म इन्द्र अधिकारी युवा संसार कार्यक्रम लिएर उपस्थित भइसकेको छु अबको एक घण्टा तपाईलाई म साथ दिनेछु युवा संसार कार्यक्रम हरेक आइतबार रेडियो एडलेट 101.5 मेगाहर्ज डिजिटल र अनलाइनमा पनि सुन्न सक्नुहुन्छ एक घण्टाको सम्म र हामीलाई फुर्सदको बेला सुन्न सक्नुहुन्छ युवासंसार.com मा र ipadjournal.com मा अथवा भनौँ तपाईँसँग आइफोन आइप्याड अथवा तपाईँ ल्यापटपको कम्प्युटर चलाउनुहुन्छ भने अथवा आइट्युन्सको प्रोग्राम चलाउनुहुन्छ भने तपाईँले आइट्युन्समा पनि हामीलाई भेट्नुहुन्छ हामीलाई सम्पर्क गर्ने यदि तपाईँका कुनै प्रतिक्रिया सुझाव र सल्लाह हाम्रो कार्यक्रमको लागि रहेको छ भने कार्यक्रमको ठेगाना हो 228 North Terrace, Adelaide, South Australia. अथवा तपाईँले इमेल मार्फतबाट सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो सम्पर्क इमेल ठेगाना रहेको छ yuva.sansar@hotmail.com. त्यसपछि तपाईँ फेसबुक मार्फतबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ हाम्रो फेसबुक पेज रहेको छ युवा संसार कार्यक्रमको फेसबुक पेजमा गएर तपाईँले मेसेज पठाउन सक्नुहुन्छ तपाईँको सुझाव सल्लाह र प्रतिक्रियाको प्रतीक्षामा हामी रहनेछौँ आज म एक्लै छु कार्यक्रम युवा संसार सञ्चालन गर्नको लागि मैले तपाईँलाई विविध खुराकहरू लिएर आएको छु नै साङ्गीतिक प्रस्तुतिहरू साङ्गीतिक झन्कारहरू छँदैछन् त्यसपछि पनि युवा गतिविधि सदा चाहिँ रहनेछ भने एकजना व्यक्तित्वको बारेमा मैले लिएर आएको छु यो हामीले सदा चाहिँ इन्सपिरेसन स्टोरिज भन्ने गर्छौँ इन्सपिरेसन स्टोरिजको बारेमा तपाईँले एउटा स्टोरी लिएर आएको छु र अब अरू विविध खुराकहरू तपाईँलाई म विविध भन्ने जानेछु विविध खुराकहरू पनि छन् मसँग त्यस्तै अबको एक घन्टा तपाईँ युवा संसार कार्यक्रम सुन्न नभुल्नुहोला अब एक घन्टा रेडियो सेट छोडेर नजानुहोला अथवा तपाईँले अनलाइनमा लगइन गर्नुभएको छ भने कम्प्युटर छोडेर नजानुहोला अथवा आइफोनमा अथवा अन्य कुनै डिभाइसमा पनि लगइन गर्नुभएको छ भने अबको एक घन्टा कृपया युवा संसार कार्यक्रमलाई साथ दिनुहुनेछ भन्ने मैले विशेष आशा राखेको छु अब कार्यक्रम सुरु गर्दैछु म यो हाम्रो भुटानी कलाकार को निकै मिठो र निकै सुमधुर गीत सायद तपाईँलाई धेरै भनिरहनु पर्दैन प्रताप सुब्बा जसले नेपाली भुटानी साङ्गीतिक यात्रामा साङ्गीतिक क्षेत्रमा निकै ठुलो योगदान दिइसक्नुभएको छ अमेरिकामा बस्नुहुन्छ अहिले पुनर्वास अन्तर्गत अमेरिका पुग्नुभएको छ उहाँ भने अमेरिकामा पुगेर पनि उहाँले दिएको योगदान निकै स्मरणीय छ उहाँले धेरै पहिलेदेखि नेपाली भाषी भुटानीहरूको यो साङ्गीतिक यात्रामा पहिला चल्नुभएको र उहाँको धेरै गीतमध्ये एउटा निकै नै चलेको निकै मिठो सुमधुर गीत तपाईँलाई म सुनाउँ हुँदैछु अहिलेलाई बन्धनको चिनो बन्धनको चिनो प्रताप सुब्बाको निकै भावुक र निकै यो भन्न प्रेयसीलाई म त्यस्तो धेरै त केही पनि गर्न सक्दिनँ तपाईँलाई, तर तिमीलाई म माया प्रेम र स्नेह दिन दिइरहन्छु भने यो निकै भावनात्मक गीत प्रेम प्रसङ्गका पक्षमा निकै वकालत गर्ने यो गीत रहेको थियो प्रताप सुब्बाको स्वरमा भुटानी कलाकार। अब चाहिँ म अगाडि बढ्दैछु युवा गतिविधिबाट। जमैकाको पश्चिमी सहर ह्यानोभरमा त्यहाँका युवाहरूलाई लक्षित गरी युथ इन्फर्मेसन सेन्टर खोलिएको छ। सो युथ इन्फर्मेसन सेन्टरको मुख्य उद्देश्य भनेको युवालाई सरकारी गतिविधिबारे जानकारी दिने, विकासमा युवालाई सहभागी गराउने र युवा लक्षित कार्यक्रमहरू युवामाझ सहज रूपमा पुर्याउने रहेको छ। त्यहाँको सरकारले युवा जागरणको लागि 2002 नेसनल सेन्टर फर युथ डेभलपमेन्टसँग मिलेर सञ्चालन गरेको अपरेसन फोनिक्स अभियानको एउटा हिस्सा हो यो युथ इन्फर्मेसन सेन्टर। युथ इन्फर्मेसन सेन्टरले युवाहरूलाई रोजगारी खोज्न पनि सहयोग गर्नेछ, तालिमहरूको आयोजना गर्नेछ, युवालाई सित्तैमा इन्टरनेट सुविधा पनि प्राप्त गर्नेछ दिनेछ प्रदान गर्नेछ। त्यस्तै विद्यार्थीको लागि पढ्न शान्त वातावरण, होमवर्कको लागि सहयोग अनि कम्प्युटर सिक्ने अवसरहरू पनि प्रदान गर्नेछ। एसोसिएसन अफ केन्या इन्स्योरर्सले केन्याका युवालाई भविष्यमा विविध प्रकारको आर्थिक समस्याबाट बचाउनका लागि सरकारसित मिलेर योजना ल्याउने चाहेको बताएको छ। सो संस्थाले अर्थोपार्जनका गतिविधिमा युवाहरूको पहुँच पुगे मात्र देशले आर्थिक समृद्धि लिन सक्ने बताएको छ। युवा आर्थिक गतिविधिमा संलग्न भए मात्र उनीहरूको भविष्य सुनिश्चित हुने पनि सो संस्थाले बताएको छ। एसोसिएसन अफ केन्या इन्स्योरर्सले युवाहरूलाई इन्स्योरेन्स क्षेत्रमा आफ्नो व्यवसाय बनाउन तालिमको व्यवस्था पनि सुरु गरेको छ। अमेरिकाको नेसनल एथलेटिक्स ट्रेनर्स एसोसिएसनले घाइते युवा खेलाडीहरूका लागि नयाँ नियम सार्वजनिक गरेको छ। फिफ्थ एन्युअल युथ स्पोर्ट्स समिट सेफ्टी समिटको अवसर पारेर सार्वजनिक गरिएको नयाँ नियमअनुसार खेलका बेला लडेर ब्रेन इन्जुरी अनकन्सियस भएका युवा खेलाडीहरूलाई सोही दिन खेलमा फर्कन दिइने छैन। समिटमा युवा खेलाडीहरूका 140 संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। ती प्रतिनिधिहरूले सांसदहरूसित भेटेर आफ्नो नयाँ नियमबारे जानकारी समेत गराएका छन्। खेलका बेला युवामा हुने ब्रेन इन्जुरी अनकन्सियसनेस जस्ता घटनाहरू रेस्लिङ र बोइज सकरमा घटे पनि अन्य खेलमा अत्यधिक मात्रामा बढेको छ। युवालाई सामाजिक र आर्थिक गतिविधिमा अधिकतम सहभागी बनाउने प्रयत्नमा लागेको सिङ्गापुरको युथ कप्सले पहिलो चरणमा 200 युवालाई छानेको छ। उनीहरू अर्थात् ती युवा युवतीहरू अबको एक वर्ष स्थानीय वा अन्य मुलुकमा स्वयंसेवकको रूपमा काममा खटिनेछन्। स्वयंसेवक बाहेक यी युवा युवतीलाई लिडरसिप, प्रोजेक्ट म्यानेजमेन्ट र सर्भिस क्षेत्रमा विशेष किसिमको तालिम समेत दिइनेछ। कार्यक्रमको प्रभावलाई हेरेर यही वर्षको अन्त्यतिर थप युवालाई तालिम दिइने त्यहाँको सरकारले जनाएको छ। क्यानाडाको भ्यानकुभर सहरमा त्यहाँको राज्य सरकारले घरबारविहीन युवाका लागि विशेष सर्वे अभियान सुरु गरेको छ। सो सहरमा 2002 यता घर छाडेर एक्लै बस्ने वा सडकमा पुग्ने युवा युवतीको संख्या अत्यधिक मात्रामा बढेको छ। यो सर्वेले युवाहरू किन घरबारविहीन बन्दैछन् भन्ने कारण खोज्नेछ। त्यस्तै यसले कस्तो पारिवारिक पृष्ठभूमि भएका युवाहरू घर छाडेर सडकमा सुत्न जान्छन् भन्ने विषयमा पनि खोजनीति गर्नेछ। 2011 गरिएको यस्तै सर्वेमा सो सहरमा घरबारविहीन मानिसहरूमध्ये 20% 13-24 वर्षका युवा युवती थिए। त्यस बेलाको सर्वेले बाबुआमा नभएर अरूले पालेका युवा युवती बढी मात्रामा घरबारविहीन हुने भएको भेटाएको थियो। सरकारी नियमअनुसार बाबुआमा बिनाका बालबालिका पाल्ने अनुमति पाएकाहरूले ती बालबालिका 19 वर्ष पुगेपछि छोड्नुपर्ने हुन्छ। न्युजिल्यान्डको मासे युनिभर्सिटीले युवाहरूलाई धुम्रपानबाट टाढै राख्न अभियान सञ्चालन गरेको छ। मार्च महिनाभरि यो युनिभर्सिटीका क्याम्पसहरूमा स्मोक फ्री मुभमेन्टबारे बहस, सेमिनार, तालिम र टक प्रोग्रामहरू भइरहेका छन्। युकेको नेसनल हेल्थ सर्भिसबाट आएका विशेषज्ञहरूले पनि युवाहरूलाई धुम्रपान कसरी छाड्ने भन्ने विषयमा सल्लाह दिइरहेका छन्। युनिभर्सिटीमा भएको स्मोक फ्री समिट्स भएको कार्यक्रम स्मोक फ्री समिट्सको समिट युनिभर्स माफ गर्नुहोला फेरि सुन्नुहोस् युनिभर्सिटीमा भएको स्मोक फ्री समिट सो युनिभर्सिटीले सुरु गरेको इट्स माई लाइफ क्याम्पेनको अन्तिम कार्यक्रम हो। सो अभियानले न्युजिल्यान्डका 12-24 वर्षका युवालाई धुम्रपानबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने विषयमा पोस्टर, भिडियो र एप बनाउने प्रतियोगिता समेत राखेको थियो। यो अभियानको लक्ष्य 2025 न्युजिल्यान्डलाई स्मोक फ्री देश बनाउने रहेको छ। अमेरिकी संस्था वर्ल्ड विदाउट जेनोसाइडले भुटानी शरणार्थी, राज्यविहीनता र त्यहाँ भुटानमा भइरहेको सबै प्रकारको विभेदबारे एक विशेष छलफल कार्यक्रम आयोजना गरेको छ। यही महिनाको अन्तमा अमेरिकाको मिनेसोटा राज्यमा हुने सो कार्यक्रममा खास गरी भुटानमा भएको 2008 पछिको परिवर्तन र त्यसपछि पनि हजारौं भुटानीले गैर नागरिक भएर बाँच्नुपर्ने कारणका बारेमा बहस हुने जनाइएको छ। भुटानको सर्भाङ जिल्लाको गेलफो डुङखाक अफिस अब उम्लिङ अर्थात ललाई ब्लकमा सारिने भएको छ। प्रधानमन्त्रीको आदेशमा जिल्लाका जनप्रतिनिधिहरूले गरेको मतदान मार्फत उनीहरूले डुङखाक अफिस ललाई सार्ने निर्णय गरेका हुन्। गत साल चुनावका बेला पिपल्स डेमोक्रेटिक पार्टीले डुङखाक अफिस छुजाङ अर्थात पुरानो दानाबारी ब्लकमा सार्ने वचन दिएको थियो। त्यस्तै सर्भाङ जिल्लाको सदरमुकाम सोमपाखामा सारिने भएको छ। सोमपाखामा जोङ निर्माण गरिनेछ र त्यस सबै सरकारी कार्यालयहरू त्यहाँ रहनेछन्। सो निर्णय पनि जनप्रतिनिधिहरूको भेलाले यसै साथ गरेको हो। ओम प्रधानलाई भुटान सरकारले ड्रुक होल्डिङ्स एन्ड इन्भेस्टमेन्ट कम्पनीबाट हटाएको छ। ड्रुक होल्डिङ एन्ड इन्भेस्टमेन्ट सरकारको मातहतमा रहेको सबैभन्दा ठूलो व्यावसायिक कम्पनी हो। 7 वर्ष सो संस्थाको चेयरम्यानको रूपमा रहेर प्रधानले काम गरे। अब उनको ठाउँमा साङ्गे खाण्डु आएका छन्। खाण्डु यसअघि नेसनल भुटान नेसनल ल्यान्ड कमिसनका सचिव थिए। श्रोताहरू, युवा गतिविधि र भुटान सम्बन्धी केही अपडेट्सहरू आजको लागि यति नै। अर्को साता युवाहरूले संसारभर के गरिरहेका छन् तपाईँलाई हामी जानकारी दिनेछौँ युवा गतिविधि मार्फत। अर्को साताको लागि युवा गतिविधि यति नै। अब अहिलेलाई फेरि अर्को साङ्गीतिक प्रस्तुति तपाईँलाई राख्ने बेला भएको छ। म अहिले तपाईँलाई राख्दैछु रसिलो छ बोली भन्ने निकै चर्चामा रहेको पछिल्लो पटक आएको यो रिमिक्स लोक भाका कोपेला गुरुङ र म्याक्जिम खाती छेत्रीको स्वरमा रहेको छ रसिलो छ बोली।
Okay.
रसिलो छ बोली कोपिला गुरुङ र म्याक्सिम खाती छेत्रीको निकै रसिलो गीत निकै चर्चामा रहेको पछिल्लो रिमिक्स भर्सनको यो लोकगीत तपाईँलाई मन पर्यो होला भन्ने मलाई लागेको छ। तपाईँले रेडियो एडलेट 101.5 मेगाहर्जको तरङ्गमा यो संसार कार्यक्रम सुन्दै हुनुहुन्छ। तपाईँ हामीलाई अनलाइन मार्फत radio.adelaide.edu.au मार्फत पनि सुन्दै हुनुहुन्छ भने तपाईँ यदि फुर्सदको बेला हामीलाई सुन्न चाहनुहुन्छ भने हाम्रो ठेगाना हो युवासंसार.com अथवा तपाईँले आफ्नो आइफोन मार्फत अथवा कम्प्युटर मार्फत आइट्युन्सबाट पनि सुन्न सक्नुहुनेछ, सजिलो छ। अब तपाईँलाई म केही आइटी सम्बन्धी निकै रोचक तथ्यहरू अथवा निकै पछिल्लो अपडेट्सहरू तपाईँले गराउने प्रयास गर्दैछु। तपाईँ कतिको फ्यान हुनुहुन्थ्यो विन्डोज अपरेटिङ सिस्टमको, खास गरी विन्डोज एक्सपी निकै चलेको अपरेटिङ सिस्टम हो। तपाईँ यदि कम्प्युटरमा पहिलेदेखि काम गर्नुहुन्थ्यो अर्थात् कम्प्युटर सम्बन्धी केही ज्ञान राख्नुहुन्छ भने विन्डो एक्सपी माइक्रोसफ्टले निकालेको सन् 2000 ताकाको निकै चर्चित निकै पपुलर निकै रुचाइएको कार्य भन्न अपरेटिङ सिस्टम हो। तर अब विन्डोजले यसलाई पाखा लाउँदैछ अथवा भन्नु माइक्रोसफ्टले यसलाई पाखा लाउँदैछ। विन्डोज अपरेटिङ सिस्टम ओएसको सबैभन्दा लोकप्रिय भर्सन एक्सपी माइक्रोसफ्टले द एन्डको दिनगन्ती सुरु गरिसकेको छ। कोमामा पुगेको यस भर्सन आगामी अप्रिल 8 जन्मदाता माइक्रोसफ्टले मृत्यु हुने घोषणा गरेको थियो। एक्सपीको झन्डै 12 जीवन समाप्त भएपछि यही भर्सन चलाइरहेका पर्सनल कम्प्युटर अथवा पिसी प्रयोगकर्तालाई माइक्रोसफ्टले सपोर्ट गर्ने छैन। सपोर्ट बन्द गर्नु 1 अगावै उसले आम एक्सपी प्रयोगकर्तालाई सन्देश पठाएर आफ्नो अपरेटिङ सिस्टम अपग्रेड गर्न भनिसकेको छ। यसलाई अटेयर गर्नेहरूले आफ्नो कम्प्युटरमा भएका सूचना ह्याकरको हातबाट चोरिने वा नष्ट हुने अवस्था बेहोर्न तयार भएर बसे हुन्छ। माइक्रोसफ्टको एक्सपीको अन्त्यको घोषणापछि पिसी अनरहरूले अथवा पर्सनल कम्प्युटर अनरहरूले चाहिँ सेक्युरिटी अपडेट र टेक्निकल सपोर्ट पाउने छैनन्। माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टममा सुरक्षा प्रणाली बलियो बनाएको हुन्छ। विन्डोजमा प्रवेश गर्न सक्ने हानिकारक मालवेयर भाइरस र अन्य पाइरेटेड सफ्टवेयरहरूबाट बचाउन उसले अनलाइन मार्फत सिस्टम अपग्रेड गर्ने सेवा निरन्तर उपलब्ध गराउँछ। त्यस्तै बजारमा विकास भएका सफ्टवेयरहरूलाई इन्स्टल गर्न सघाउने गरी उसले ओएसलाई अपडेट गराइरहेको हुन्छ। यस्तो अफिसियल सेक्युरिटी सेवा उपलब्ध नहुँदा पिसीमा ह्याकरको पहुँच सजिलै पुग्न सक्छ। त्यस्तै भाइरस मालवेयर चोरी गर्न सघाउने सफ्टवेयर पठाएर साइबर क्रिमिनलहरूले कम्प्युटरका डाटा चोर्न नष्ट गर्न सक्छन्। त्यस्तो अवस्थाबाट बचाउन एन्टिभाइरसले पनि काम गर्दैन। यस्तै एक्सपीमा इन्स्टल गरिएका कतिपय सफ्टवेयरले एक्सपी ओएसमा काम गर्दैनन्। सबैले एक्सपी ओएसमा काम गर्दैन। माइक्रोसफ्टका अनुसार पछिल्लो ओएस अपरेटिङ सिस्टम का लागि बनाएको न अफिस प्याकेजले यसमा काम गर्दैन. कतिपय पर्सनल कम्प्युटर हार्डवेयर उत्पादकहरूले एक्सपीलाई सपोर्ट गर्ने हार्डवेयर उत्पादन गर्न छाडिसकेका छन्. यसले गर्दा ड्राइभर लाग्ने हार्डवेयर पिसीमा जोड्न सकिने छैन. माइक्रोसफ्टले आफ्नै सिस्टमका लागि विकास गरेको सित्तैमा उपलब्ध हुने सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन. एक्सपी युजरले अप्रेल 8 सिस्टम सेन्टर विन्डोज इन्ट्युसन माइक्रोसफ्ट डेभलपमेन्ट टुलकिटको प्रयोग गर्न सक्ने छैनन्. अमेरिकाको सिलिकन भ्यालीमा रहेको सेक्युरिटी सफ्टवेयर उत्पादन गर्ने कम्पनी सिमेन्टिक कर्पोरेसनमा प्रिन्सिपल इन्जिनियरिङका रूपमा काम गर्दै आएका नेपाली शङ्कर उप्रेती सक्कली विन्डोज प्रयोगकर्ताले अब एक्सपीको ठाउँमा विन्डोज 7 भन्दा पछिल्लो भर्सन अपग्रेड गर्नै पर्ने बताउँछन्. माइक्रोसफ्टले विन्डोज एक्सपीको बिक्री सन् 2001 सुरु गरेको थियो. सर्वेक्षणका अनुसार विन्डोजका अहिलेसम्म आएका सबै भर्सनमध्ये यसलाई सर्वाधिक मन परिरहेको थियो. पिसीबारे अनुसन्धान गर्ने कम्पनी कार्टनरका शोध उपाध्यक्ष माइकल सिल्भरलाई उद्धृत गर्दै बीबीसीले बताए अनुसार माइक्रोसफ्टले मृत घोषणा गर्ने दिनसम्म संसारका 20-25% कम्प्युटरमा यही ओएस हुनेछ. लामो समयसम्म एउटै संस्करण प्रयोग गर्ने भएको पनि यही हो. नेपालमा अथवा भुटानमा अथवा नर्दन इन्डियामा पनि यस भर्सनको प्रयोग अत्यधिक छ. अधिकांश सरकारी कार्यालय संस्थाहरूमा यही भर्सनको प्रयोग भइरहेको छ. यहाँ अधिकांश अथवा नेपाल भुटान र नर्दन इन्डियातिर अथवा इन्डियामा अधिक मात्रामा सौदेष्टलाको अधिकांश देशहरूमा सफ्टवेयर प्रयोग गर्ने भएकाले पाइरेटेड सफ्टवेयर प्रयोग गर्ने भएकाले विभिन्न समस्या भोग्दै आएका प्रयोगकर्तालाई माइक्रोसफ्टको सहयोग नहुँदै खासै फरक पर्ने भने छैन. सक्कली विन्डोज प्रयोगकर्ताले भने यसबाट आफ्नो पिसीमा विन्डोजका नयाँ संस्करण प्रयोग गर्नुपर्नेछ. उनीहरूले विन्डोज 8 या 9 भर्सन प्रयोग गर्न सक्नेछन्. यिनमा सुरक्षाको प्रबन्ध निकै मजबुत गरिएको माइक्रोसफ्टको दाबी छ. नयाँ अपरेटिङ सिस्टमको आन्तरिक कार्यप्रणालीमा ह्याकरहरूको पहुँच सजिलै पुग्दैन. नयाँ भर्सनको विन्डोज 7 राख्न कम्प्युटरमा केही रिक्वायरमेन्ट भने पुरा गर्नुपर्ने हुन्छ. माइक्रोसफ्टका अनुसार यो भर्सन इन्स्टल गर्ने 1 GHz भन्दा फास्ट वा 32 bit वा 64 bit प्रोसेसर हुनुपर्छ. त्यस्तै 1 GB ऱ्याम 32 bit वा 2 GB ऱ्याम 64 bit आवश्यक पर्छ. कम्प्युटरमा 16 GB भन्दा बढी स्पेस भएको हार्डवेयर डिस्क चाहिन्छ. त्यस्तै निश्चित फिचर भए प्रयोग गर्न अतिरिक्त रिक्वायरमेन्ट पनि चाहिन्छ. माइक्रोसफ्टले एक्सपी प्रयोगकर्तालाई आफ्नो पिसी अपग्रेड गर्न भनेको छ. उसले विन्डोजको नयाँ भर्सनको लागि रिक्वायरमेन्ट नपुगे नयाँ पिसी किन्न सुझाएको छ. माइक्रोसफ्टले विन्डोज पिसीसँगै अफिस 2003 पनि अन्त्य घोषणा गरेको छ. एक्सपीसँगै अफिस 2003 पनि अन्त्य गर्छ भने 2003 पनि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ. त्यस्तै तिसै दिनदेखि यस प्रोजेक्टलाई दिइने सपोर्ट बन्द गर्नेछ. त्यसपछि अफिसको यस भर्सनमा माइक्रोसफ्टको अनलाइन कमेन्ट कन्टेन्ट अपडेट माइक्रोसफ्टबाट सफ्टवेयर अपडेट हानिकारक भाइरस स्पाइसवेयर अरू मलेसियस सफ्टवेयरबाट जोगाउने सेक्युरिटी अपडेट उपलब्ध हुने छैन. तपाईँ पनि आफ्नो पिसीको अपरेटिङ सिस्टम अपग्रेड गर्न तयार भइहाल्नुहोस्. यो थियो तपाईँलाई माइक्रोसफ्टले अपरेटिङ सिस्टम एक्सपी विन्डोज एक्सपी विदा गर्दै गरेको एउटा आइटी सम्बन्धी अपडेट. अब टेक्नोलोजी साइन्सको विषयमा म अलिकति कुरा गर्छु तपाईँसँग. साइन्सको विषयमा तपाईँलाई मनपर्छ भने साइन्समा पछिल्लो पटक धेरै भन्न इन्भेन्सनहरू भएका छन्. कतिपय इन्भेन्सनहरू हामीलाई चकित पार्ने खालका छन् र अरू थप इन्भेन्सनहरू पनि भइरहेछन्. पछिल्लो समय द्वन्द्वहरू निम्तिँदै जाँदाखेरि खास गरी द्वन्द्वमा प्रयोग हुने भन्न हेलिकप्टर, त्यसपछि फाइटर, त्यसपछि जेट, त्यसपछि भन्न अन्य सामग्री जुन चाहिँ फालिन्छ, त्यस्ता यन्त्रहरू आविष्कारहरू हुँदै गर्दाखेरि नयाँ प्रकारको ड्रोनहरू पनि उपलब्ध हुन थाल्छ. ड्रोनहरू प्रयोग गर्न थालेको निकै भयो. तर त्यसपछि पनि अमेरिकामा नयाँ ड्रोनको उत्पादन सुरु भएको छ. यो खास गरी वारको लागि प्रयोग गर्ने नै भए पनि अन्य कामका लागि पनि प्रयोग गर्न सकिने भन्न प्रयोग गर्न सकिने अनुमान गरिन्छ। पछिल्लो समय अमेरिकाले मानवरहित अथवा भनौँ न मान्छे नबसिकन मानवरहित ड्रोन भनेपछि मान्छे नबसिकन चल्ने विमानको प्रयोग निकै बढाएको छ। विशेष गरी अफगानिस्तान र पाकिस्तानका विकट क्षेत्रमा रहेका आतंकवादीहरूमाथि यसको व्यापक प्रयोग गरिएको छ। बेला बेला यस्तो आक्रमण सर्वसाधारणमा परेको भन्दै अमेरिकाले आलोचना पनि हुने गरेको छ, अमेरिकाको आलोचना पनि हुने गरेको छ। अहिले अमेरिकी सेनामा सेनाका विशेषज्ञहरूले यस्ता ड्रोन बनाएका छन् जुन निकै अप्ठ्यारो स्थानमा पनि जान सक्छ, विशेष गरेर सैन्य हेलिकप्टरहरू नपुग्ने ठाउँमा ठाउँका लागि यस्तो ड्रोन निर्माण गरिएको। यसबाट सजिलै दुश्मनहरूलाई निशाना लगाउन सकिने सेनाले जनाएको छ। अझ रोचक कुरा के छ भने नि यसलाई सजिलै ट्याब्लेट वा स्मार्टफोनबाट पनि सञ्चालन गर्न सकिन्छ। एक गाँठे अहिले यस ड्रोनलाई हेलिकप्टरको विकल्पमा पनि मान्न थालेको छ। यसलाई सजिलै जुनै सैनिकले सञ्चालन गर्न सकोस् भनेर ट्याब्लेट वा स्मार्टफोनबाट सञ्चालन गर्न सकिने बनाएको सेनाले जनाएको छ, अमेरिकी सेनाले जनाएको हो। उक्त ड्रोनको वेट भनेको चाहिँ 1360 किलो 1360 किलो रहेको छ। यसलाई युद्धको मोर्चामा सैनिकहरूलाई सैन्य सामग्री पठाउन पनि प्रयोग गर्न सकिनेछ। यो छनक भनेको चाहिँ हामी बाँचिरहेको यो युगमा अझै पनि के भन्ने युद्धका धङधङ्गीहरू बढ्दै जानेछन् अथवा युद्धका घटनाहरू बढ्दै जानेछन्, हिंसाहरू बढ्दै जाने भन्ने सम्भावनालाई यसले देखाएको छ। श्रोताहरू, मैले आइटी सम्बन्धी साइन्स सम्बन्धी केही अपडेटहरू तपाईँलाई दिएँ, युवा साथीहरूको लागि रोमाञ्चक नै होला अथवा इन्ट्रेस्टिङ नै होला, किनभने आइटी सम्बन्धी साइन्स सम्बन्धी पछिल्लो ज्ञानहरू हामी राख्ने गर्छौँ, युवा साथीहरू राख्ने गर्छौँ। त्यसले गर्दाखेरि पछिल्लो अपडेट्सहरू अथवा नयाँ आविष्कारहरू नयाँ प्रयोगहरू के भइरहेछन् त्यो अपडेटहरू राख्न युवा जमातलाई निकै आवश्यक परेको छ, आवश्यक पर्छ नै। अब चाहिँ तपाईँलाई म अर्को गीत सुनाउँदैछु, निकै पुरानो गीत, नेपाली फिल्म साथीबाट, मनपर्छ होला जस्तो लाग्छ तपाईँलाई। मैले निकै चलेको गीत, अहिले पनि निकै मिठो छ, अलिअलि सुन्नुभएको होला अथवा धेरैले सुन्नुभएको होला। यो हो मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न।
अङ्ग्रेजी मै मनको कुरा
आई लभ यु यो साथी फिल्मको निकै पुरानो तर निकै मिठो निकै चर्चित गीत तपाईँलाई सुनाउँदै थिएँ. यसले भन्दै थियो मनका कुरा बोल्नलाई अङ्ग्रेजी चाहिँदैन, नेपालीमा भन्यो भने मनका कुरा मजाले बोल्न सकिन्छ, अङ्ग्रेजी चाहिँदैन. हामी यो साथीहरू कतिपय मात्रामा आफ्नो कुरा बोल्नलाई नेपाली बोल्न हिचकिचाउँछौँ, अङ्ग्रेजीमा बोल्ने प्रयास गर्छौँ. अङ्ग्रेजीमा बोल्दाखेरि निकै ठाटिन्छ अथवा निकै मन न शान्त बढ्छ भन्ने खालको भावना राख्छौँ होला अथवा नराख्छौँ होला. त्यो प्रचलन केही हदसम्म कतिपय मात्रामा देखिन्छ र कतिपय मात्रामा देखिँदैन भने अङ्ग्रेजीमा मात्रै होइन मनका कुरा हामी आफ्नो परिवार अथवा भन्न नजिकका मित्रहरू अथवा आफ्ना आफन्तहरूलाई मनको कुरा बोल्नलाई आफ्नो भाषा मातृभाषामा मजाले बोल्न सक्छौँ, मिठो गरी भन्न सक्छौँ, मजाले बुझाउन सक्छौँ. यही कुरो यहाँनिर तपाईँले गीतमा सुन्दै हुनुहुन्थ्यो. अब तपाईँलाई अर्को सामग्री पस्ताउने बेला भएछ. अघि मैले सुरुमा भनेको थिएँ तपाईँलाई आज म इन्सपिरेसन स्टोरी लिएर आएको छु. इन्सपिरेसन स्टोरी अन्तर्गत यङ हामी जस्तै यङ मित्रहरूले अथवा यङ ट्यालेन्टहरूले विश्वमा कतिपय स्थानमा कस्ता भन्न हामीले सोच्दै नसकेको अथवा हामीले कल्पना नगर्ने ठुल्ठुला प्रयोगहरू अथवा ठुल्ठुला एचिभमेन्टहरू होइन उपलब्धिहरू गरेका छन्। तीमध्ये एकजना हुन् फेसबुकका संस्थापक मार्क जुकरबर्ग. सायद तपाईँ फेसबुकको प्रयोगकर्ता हुनुहुन्छ होला मलाई लाग्छ, हुनुहुन्छ नै. आजको युवाले फेसबुक प्रयोग नगर्ने कुरै भएन. फेसबुक कसले बनायो भन्ने कुरो तपाईँलाई यदि जानकारी थिएन वा त्यसको उहाँको भन्नु फाउन्डरको बारेमा त्यो जानकारी थिएन भने तपाईँलाई म आज लिएर आएको छु. मार्क जुकरबर्गको पुरा नाम मार्क इलियट जुकरबर्ग हो. उहाँको जन्म मे 14 1984 न्युयोर्कमा भएको, अमेरिकाको न्युयोर्कमा भएको हो. अनि एकजना इन्टरनेट इन्टरप्रेनर भनौँ होइन, त्यसपछि फिलान्थ्रोपिस्ट पनि हुन्. पाँचजना फेसबुक संस्थापक पाँचजना थिए र पाँचजनामध्ये उनी एक हुन् भने 2013 अप्रेलसम्मको अपडेटमा अथवा हेर्दाखेरि चाहिँ उहाँ उनी अहिले अहिले 13 अब अहिलेसम्म पनि भनौँ अहिलेसम्म पनि उहाँ उनी चाहिँ फेसबुकको चेयरपर्सन चेयरम्यान र चिफ एक्जिक्युटिभ अफिसर पनि हुन्. उनको अहिलेको पछिल्लो तथ्याङ्क अनुसार हेर्दाखेरि उनको सम्पत्ति $28.5 billion छ. तर उनी एकजना यस्ता व्यक्ति हुन् जसले वर्षमा $1 मात्रै तलब लिन्छन् संस्थाबाट. उनको यो कमाई उनको सेयर अर्थात् उनको लगानीबाट आएको हो. उनले काम गर्ने कम्पनी फेसबुकमा चिफ एक्जिक्युटिभको रूपमा अथवा चेयरम्यानको रूपमा उनले तलब भनेको वर्षको $1 मात्रै लिने गरेका छन्. जुकरबर्ग 1984 जन्मेका हुन् न्युयोर्कमा. उनको बाबु डेन्टिस्ट थिए र आमा साइकेट्रिस्ट थिइन्. तिनजना दिदीबहिनीहरू छन् उनका. उनी स्कुल पढ्दाखेरि जिविस थिए, जिविजम फलो गर्थे भने 13 वर्षसम्म उनी जिविजम धर्ममा रह्यो भने 13 वर्षपछि चाहिँ उनी धर्ममा अथवा भगवान्मा विश्वास गर्न थाले. उनी एथिस्ट भए भन्ने लेखिँदैछ. उनी क्लासिक्समा निकै भन न खप्पिस थिए क्लासिकल ल्याङ्ग्वेजमा. त्यसपछि उनको इन्ट्रेस्ट भनेको चाहिँ म्याथमेटिक्स, एस्ट्रोनोमी र फिजिक्स थियो. हिस्ट्री, क्लासिकल हिस्ट्री अथवा हिस्ट्रीमा पनि उनी खप्पिस नै थिए. उनलाई फ्रेन्च, हिब्रू, ल्याटिन र ग्रिक बोल्न आउँछ भन्ने लेखिएको छ. त्यसपछि उनी स्कुलमा हुँदा फेन्सिङ टिमका कप्तान थिए र कलेजको बेला उनी द इलियट भन्ने पोएम घरिघरि भनिरहन्थे अरे. उनले फेसबुक फेब्रुअरी 4, 2004 सुरु गरेका हुन्. 23 वर्षका हुँदाखेरि त्यसो 2007 जब पब्लिकली भनौँ न सार्वजनिक रूपमा फेसबुक प्रयोगमा आउन थाल्यो, उनी 23 वर्षका थिए र त्यस बेलै उनी फेसबुक मार्फतबाट 23 वर्षको उमेरमा बिलिनायर भएका थिए पहिलोपटक. 2002 उनले आफ्नो कलेज सक्दाखेरि स्टुडेन्ट डाइरेक्टरी उनको स्कुलमा चाहिँ अथवा हार्वर्डमा पढ्दाखेरि उनको कलेजमा चाहिँ द फोटो एड्रेस बुक भन्ने स्कुल डाइरेक्टरी बनाउने गरेको थिए स्टुडेन्टको डाइरेक्टरी. कोही कोही बेला स्टुडेन्टले यसलाई द फेसबुक भनेर पनि बोलाउने गरे. त यसबाट इन्सपिरेसन पाएर चाहिँ जुकरबर्गले पछाडि फेसबुकको कन्सेप्ट ल्याए र विश्वमा चर्चित बनाए. जुकरबर्ग का साथीहरू जसले चाहिँ भन फेसबुक सुरु गरे, उनीहरूले सुरुमा आफ्नो स्कुलमा मात्रै प्रयोग गर्न थाले. प्रयोग गरे भने त्यसपछि उनीहरूले कोलम्बिया, न्युयोर्क, त्यसपछि स्ट्यानफोर्ड, त्यसपछि डार्टमाउथ, कर्नल, पेन्सिल्भेनिया, ब्रेन, येल युनिभर्सिटी, यिनीहरू धेरै ठाउँ युनिभर्सिटीमा चाहिँ फेसबुक प्रयोगमा अगाडि बढाउन थाले. त्यसपछि 2012 समर ओलम्पिक्स मा चाहिँ निकै चर्चामा आयो फेसबुक. र फेसबुक किन चर्चामा आयो भन्दाखेरि हाइटीमा भएको यो समर ओलम्पिक्समा चाहिँ त्यसपालिका ट्रिपल जम्पर होइन, त्यस हाइटीका ट्रिपल जम्पर चाहिँ जुकरबर्गसँगै एउटै रुममा बसेका थिए र उनले चाहिँ उनी चाहिँ फेसबुक प्रयोगकर्तामध्ये 14 फेसबुक प्रयोगकर्ता रहेछन्. 2004 नै जुकरबर्गले चाहिँ आफ्नो अफिस क्यालिफोर्निया सारे, सिलिकन भ्याली जहाँ भन्ने गरिन्छ, जहाँ चाहिँ विश्वका ठुला ठुला आइटी कम्पनीहरू रहेका छन्, त्यहाँ क्यालिफोर्नियामा सारे र केही साथीहरूसँगै मोस्कोविच र अन्य केही साथीहरूसँग सारे. त्यसपछि पिटर थेल भन्ने व्यक्तिलाई भेटे र जसले चाहिँ उनको कम्पनीमा इन्भेस्ट गर्ने मौका पाए र 2004 मध्यतिर अफिसको रूपमा सुरु गरे, अफिस स्थापना गरे उनीहरूले. उनको 2007 आइपुग्दा जब उनले कम्पनीलाई विस्तार गर्नेमा निकै ठुलो बनाइसकेको थियो, त्यतिखेर धेरै कम्पनीहरूले फेसबुक किन्ने अफर गरे तर जुकरबर्गले बेच्न मानेनन् आफ्नो फेसबुकलाई. र 2010 आइपुग्दा, 2007 2010 आइपुग्दाखेरि जुकरबर्गले सुरु गरेको फेसबुक प्रयोगकर्ता को सङ्ख्या कति पुग्यो, 500 मिलियन, अर्थात् भनौँ 50 करोड प्रयोगकर्ताहरू भए. जुकरबर्ग धनी मध्येमा एक पर्दछन्, विश्वका धनी मध्येमा एक पर्दछन्. 2012 फेरि म अलिकति भन्दैछु, 2010 चाहिँ 500 मिलियन पुगेको थियो भने 2012 2 वर्षको अवधिमा फेरि फेसबुक प्रयोगकर्ता बढेर 1 बिलियन पुगेछन्, अर्थात् भनौँ 1 अर्ब नेपालीमा भनिन्छ भने अङ्ग्रेजीमा 1 बिलियन प्रयोगकर्ताहरू पुगेका छन्. जुकरबर्ग विश्वका धनी व्यक्तिमध्ये मानिन्छन्. 2010 टाइम म्यागजिनले जुकरबर्गलाई 100 वेल्थिस्ट अथवा धनी र मोस्ट इन्फ्लुएन्सियल पिपलमध्येमा राखेको थियो. त्यसो 2011 जेरुसलम पोस्टले जुकरबर्गलाई चाहिँ मोस्ट इन्फ्लुएन्सियल जिविस इन द वर्ल्ड भनेर राखेको थियो भने त्यसपछि हरेक वर्ष चाहिँ उनी जेरुसलम पोस्टको जिविस मोस्ट इन्फ्लुएन्सियल जिविस अफ द वर्ल्डको लिस्टमा आउने गरेका छन्। एउटा इन्ट्रेस्टिङ कुरा जस तपाईँलाई म सुनाइहाल्छु 2010 सोसल नेटवर्क भन्ने एउटा मुभी बनिएको थियो। सोसल नेटवर्क भन्ने मुभीमा चाहिँ फेसबुक कसरी यति ठुलो इतिहास बनाउन सक्यो फेसबुकले भन्ने इतिहास देखाइएको छ। तपाईँ यदि फेसबुकको बारे थप जानकारी लिन चाहनुहुन्छ अथवा जुकरबर्गको बारेमा चाहिँ थप जान्न चाहनुहुन्छ, मार्क जुकरबर्गको बारेमा थप जान्न चाहनुहुन्छ भने द सोसल नेटवर्क भन्ने फिल्म तपाईँले खोजेर हेर्न सक्नुहुनेछ। जुकरबर्ग एकजना इन्टरप्रेनर अथवा कम्प्युटर प्रोग्रामर इन्टरप्रेनर मात्र होइनन्, उनी फिलान्थ्रोपिस्ट पनि हुन् भनेर मैले पनि भने अघि। फिलान्थ्रोपिस्ट भन्नुको अर्थ भन्न डोनेसन दिने, धेरै मात्रामा च्यारिटीमा डोनेसन गर्ने व्यक्तिहरूलाई फिलान्थ्रोपिस्ट भनिन्छ। फिलान्थ्रोपिस्ट पनि हुन्। उनले 2010 यता निकै ठाउँमा उनले भन्न डोनेसन गरिसकेका छन्। सेप्टेम्बर 2010 चाहिँ जुकरबर्गले $100 मिलियन न्युयोर्क पब्लिक स्कुललाई डोनेट गरेको समाचार पढ्न पाइन्छ भने यो चाहिँ न्युयोर्क पब्लिक स्कुल न्युजर्सीमा छ। सायद यो तेस्रो उनको डोनेसन हो $100 मिलियन। यो निकै ठुलो डोनेसन हो र यसले निकै कन्ट्रोभर्सी पनि ल्यायो। कारण के थियो भन्दाखेरि 2010 सेप्टेम्बर अक्टोबरतिर द सोसल नेटवर्क भन्ने फिल्म रिलिज हुन लागेको थियो र रिलिज हुनुभन्दा अलिकति अगाडि चाहिँ उनले डोनेसन दिएको कारणले गर्दाखेरि चाहिँ सोसल नेटवर्क फिल्मको भन्न व्यापारिक सहयोगीको रूपमा अगाडि बढेको भन्ने खालको पनि नेगेटिभ कमेन्ट्सहरू आएका थिए। तर ती सबै कमेन्ट्सलाई अथवा ती सबै नेगेटिभ भन्न हल्लालाई उनले मानेका छैनन्। डिसेम्बर 2010 चाहिँ के भयो भन्दाखेरि जुकरबर्गले चाहिँ बिल गेट्स र अर्का एकजना व्यवसायी वारन बफेटसँग मिलेर एउटा प्रमिस अथवा भनौँ न गिभिङ प्लेजमा हस्ताक्षर गरे। त्यसको अर्थ त्यसको उद्देश्य के थियो त भन्दाखेरि यी तीन बिलिनायरहरूले अर्बपतिहरूले चाहिँ विश्वको धनी व्यक्तिहरूले चाहिँ के बाचा गरे भने काल पर्यन्तमा भने केही समय परिस्थिति अनुसार चल्दै जाँदाखेरि चाहिँ उनीहरूले कमाएको सम्पत्तिको आधा हिस्सा चाहिँ कुनै पनि च्यारिटीमा डोनेट गर्ने भन्ने उनीहरूको यो गिभ इन प्लेज रहेको छ। 2010 डिसेम्बर 9 गरिएको बिल गेट्स अघि मैले भने विन्डोज अपरेटिङ सिस्टमको बारेमा र त्यसको सुरुवातकर्ता माइक्रोसफ्टका फाउन्डिङ अथवा फाउन्डर हुन् बिल गेट्स, त्यसपछि जुकरबर्ग फेसबुक र अर्कै भन बिलिनार वारन बफेटले यो संयुक्त रूपमा गरेको घोषणा हो। त्यसपछि 2013 डिसेम्बर 19 दिन चाहिँ उनले अर्को डोनेसनको घोषणा गरे 18 मिलियन। त्यो चाहिँ 18 मिलियन फेसबुक क्यासको रूपमा होइन, फेसबुकको सेयर चाहिँ सिलिकन भ्याली कम्युनिटी फाउन्डेसनलाई दिने घोषणा गरे। यो त्यतिखेरको 8 मिलियन फेसबुक सेयर भनेको त्यतिखेरको भन्न के भने यसलाई चाहिँ सेयर भ्यालु सेयरको दामको हिसाबले गन्ती गर्दाखेरि कति हुन्थ्यो अथवा टोटल गर्दाखेरि कति हुन्थ्यो भन्दाखेरि त्यसको भ्यालु $990 मिलियन। यो अहिलेसम्मको इतिहासमा च्यारिटीमा डोनेट गरेको सबैभन्दा धेरै रकम इतिहास नहुनु 2013 इतिहासमा, अहिलेसम्मको इतिहास 2013 इतिहासमा सबैभन्दा बढी डोनेसन गरेको यो फिलान्थ्रोपीले डोनेसन गरेको रकम हो। द क्रोनिकल अफ फिलान्थ्रोपीले चाहिँ 2014 यो घोषणा गरेको र त्यो पत्रिकाको पछिल्लो संस्करणका अनुसार 2013 योभन्दा अगाडि 13 भनेको पहिलेदेखि चाहिँ उनले डोनेसन गर्दै गर्दै अहिलेसम्ममा चाहिँ उनले च्यारिटीमा $1 बिलियन भन्दा बढी डोनेट गरिसकेका रहेछन्। जुकरबर्गले आफ्नै पहिलेदेखिकै क्लास भनौँ न कलेजमा सँगै पढ्ने सहकर्मी डाक्टर प्रिसिलिया चानसँग विवाह गरेका छन्। 2003 नै यिनीहरू भन्न बोयफ्रेन्ड गर्लफ्रेन्डको रूपमा रहेका थिए भने प्रिसिला चान अमेरिकामा जन्मेकी हुन् तर उनका बाबुआमा चाहिँ चाइनिज भियतनामिज रेफ्युजी हुन्। भियतनाम वर 1975 सकिएपछि चाहिँ उनीहरू अमेरिका भएका थिए, अमेरिकातिर बस्न सुरु गरेका थिए र डाक्टर प्रिसिला चान अमेरिकामा जन्मिन्। 2010 उनीहरूसँगै बस्न आए पनि 2010 मध्यतिर यिनीहरूले 2012 मात्रै विवाह गरेका हुन् र 2010 उनीहरू दुवैजना चाइना घुम्न सँगै गएका थिए, जतिखेर चाहिँ जुकरबर्गले चाइनिज भाषा सिके, म्यान्डरिन भाषा निकै मिहिनेत गरेर सिकेको चर्चामा आएको थिए, समाचार निकै चल्तीमा आएको थिए। श्रोताहरू, यो थियो इन्सपिरेसन स्टोरिज। 29 उमेरमा विश्व थर्काउन सफल मार्क जुकरबर्गको बारेमा मैले तपाईँलाई भनिहालेँ इन्सपिरेसन स्टोरी। अब फेरि गीतको पालो आएको छ, माया लाग्दैन भन्ने एउटा गीत मसँग छ। अहिले नेपाली फिल्म पछिल्लो नेपाली चलचित्र ऋतुबाट हेमन्त राणाको स्वरमा रहेको यो गीत। श्रोताहरू, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो माया लाग्दैन अब हेमन्त राणाको स्वरमा नेपाली चलचित्र ऋतुबाट पछिल्लो पटक। अहिले स्टुडियोको घडीमा पाँच बजेर छ बजेर पच्चिस छब्बिस मिनट गइसकेको छ, अब मैले छोड्ने बेला भइसकेको छ। युवा संसार कार्यक्रममा सुनिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। अर्को आइतबार पाँच बजेर तिस मिनटमा अर्को एपिसोड लिएर तपाईँको सम्म आउनेछौँ हामी, युवा संसारको अर्को एपिसोड लिएर। तबसम्मको लागि हामीलाई मलाई बिदा दिनुहोस् आज, र तपाईँलाई अन्त्यमा एउटा अर्को गीत छोडेर जाँदैछु, मुटु जल्यो भन्ने, यो पछिल्लो पटक निकै चर्चामा रहेको शिव परियारको आधुनिक गीत। शिव परियार गजल गायनमा निकै चर्चामा आउने गर्छन् अथवा गजल गायनमा अग्रज मानिन्छन्। आधुनिक गीत पनि उहाँको निकै चलेको छ, र यो मुटु चल्यो भन्ने उहाँको आधुनिक गीत तपाईँलाई छोडेर जाँदैछु। अर्को हप्ता साढे पाँच बजी भेट्नलाई फेरि आउनेछौँ। अहिलेलाई नमस्कार।
Jum 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 सोचु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म सिलाउन मिल्ने भए अझै पनि सोचु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म महल जस्तो हुन्न रहेछ जीवन कल्पनाको महल जस्तो हुन्न रहेछ जीवन म होइन अरूलाई साँचेकी थियो यो वन म होइन अरूलाई साँचेकी थियो यो सोचु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म सिलाउन मिल्ने भए अझै पनि सोचु म तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म थिए खुशी सबै तिमीलाई दिए जति थिए खुशी सबै तिमीलाई दिए दुखै दुख सहेर नै तिम्रै लागि जिए दुखै दुख सहेर नै तिम्रै लागि जिए सिलाउन मिल्ने भए अझै पनि सिउँछु म